रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पोखरामा स्कूल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, 28 जना घाइते। जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानी सांसदलाई राष्ट्रपतिको आग्रह। र इजरायलको नियन्त्रणमा रहेको गोलान क्षेत्रमा भएको रकेट आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी भ्रमण छुट्याएर स्वदेश फिर्ता। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय लगातार जस्तै भएका सड़क तथा हवाई दुर्घटनाबाट दर्जनौं मानिसले अकालमा ज्यान गुमाउनु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले नेपालको हवाई र सड़क यात्रा दुवै जोखिमपूर्ण भएको भन्दै दुर्घटना हुनुको कारण पत्ता लगाएर सड़क र हवाई मार्गको गुणस्तर अनुसार पूर्वाधारको विकास गरिनुपर्ने धारणा राख्नुभयो। आज पोखरामा भएको स्कूल बस दुर्घटनामा घाइते भएकाहरूको निशुल्क उपचार र तीव्र गतिका कारण भएको दुर्घटनाका विषयमा प्रभावकारी अनुगमन गर्न माग गर्नुभयो। यस्तै अमेरिकाको ट्याक्ससमा गोली लागेर हत्या भएका नेपाली युवक दीपक ओलीको सत्य तथ्य छानबिन गरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले बाघको संरक्षणमा नेपालले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै बाघ र मानिस बीच रहेको द्वन्द अन्त्य गर्दै बाघ र मानिस दुवैको संरक्षण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले लगानी गर्दा पूर्वाधार विकासमा मात्रै नभई मानिसको आर्थिक सामाजिक क्षेत्रमा समेत ध्यान दिनुपर्ने, पहाड़ी पहिरोले सिंचाईका संरचनामा क्षति पुगेको कारण हजारौं हेक्टर जमीन बाँझो हुने अवस्था आएको भन्दै समयमै त्यसको मर्मत सम्हार गर्न ध्यानाकर्षण गराउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवं प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराकाताको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालै मात्र कानूनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउनुहुँदै नेपालमा लगानीका लागि जापानीलाई आग्रह गर्नुभयो। नेपालमा जापानको निस्वार्थ र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्नुहुँदै एसियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोड़िएको बताउनुहुँदै नेपाल जापान बीचको सम्बन्ध जनस्तरमा समेत सुदृढ़ रहेको उल्लेख गर्नुभयो। उहाँले लोकतन्त्र, मानवाधिकार, विधिको शासन जस्ता राजनीतिक मुद्दामा समेत अन्तर्राष्ट्रिय मंचहरूमा एउटै आवाज भएको कारणले पनि दुई देश बीचको सम्बन्ध नजिक रहेको बताउनुभयो। खासगरी पूर्वाधार, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उहाँले सन्तोष प्रकट गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। जापानी प्रतिनिधि मण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए। संक्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा आज बसेको बैठकमा टीआरसी सम्बन्धी मूल विधेयक उपसमितिले दिएका प्रतिवेदन, यसअघि छलफलका विषयहरूलाई एकै ठाउँमा ल्याएर कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने ठाउँमा आइपुगेको नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले विधेयकमा रहेका भाषा तथा कानूनी शब्दहरू कसरी मिलाउन सकिन्छ भन्ने विषयमा आज कानून मन्त्री, महान्यायाधिवक्ता, सचिव लगायतका पदाधिकारीहरूसँग छलफल भएको बताउनुभयो। आउँदो बिहिबार बिहान बैठक बसेर अहिलेसम्म गरेका र सम्बन्धित निकायसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने भन्दै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयसँग जोडेर जिम्मेवारी बोधका साथ समितिले काम गरिरहेको नेकपा एमालेका मुख्य सचेतक बर्तौलाले बताउनुभयो। छलफलमा सहजीकरण कार्यदलका गृहमन्त्री एवं सदस्य, नेपाली कांग्रेसका नेता रमेश लेखक, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून न्याय तथा मानवाधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल पनि उपस्थित हुनुहुन्थ्यो। अबको दुई दिन अहिलेसम्मको सबै छलफल र आएका सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने र बिहिबार 8 बजे बैठक बसेर त्यसलाई टुंग्याउने बताइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्रेस स्वतन्त्रताको पक्षमा रहेर मीडिया काउन्सिल विधेयक बनाउने बताउनु भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मीडिया काउन्सिल विधेयक 2080 छलफल गर्दै मन्त्री गुरूङले संचार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुदृढ बनाउन उक्त विधेयक ल्याउन लागेकोमा शंका नगर्न आग्रह गर्नुभयो। मन्त्री गुरूङले मीडिया काउन्सिललाई एक स्वतन्त्र र स्वायत्त निकायका रूपमा विकास गर्ने भन्दै सरकार नियन्त्रित प्रजातन्त्रको पक्षमा नभएको बताउनुभयो। छलफलमा सांसदहरूले मीडिया काउन्सिल विधेयक जनताको पक्षमा हुनुपर्ने भन्दै प्रेस जगतलाई अंकुश लगाउने गरी कानून बनाउन नहुने तर अमर्यादित विषयलाई भने नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले किसानलाई सहज हुने गरी सिंचाईका आयोजनालाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। नवीनतम यान्त्रिक सिंचाई आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताउनुभयो। मन्त्री खड्काले आयोजना अगाडि बढ़ाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो। शुरूमा सर्लाही र रौतहट जिल्लाको 16 स्थानीय तहका 22,400 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने उद्देश्यले आयोजनालाई अगाडि बढ़ाइएको आयोजनाका प्रमुख अजय राज अधिकारीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। पोखरामा स्कूल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु भएको छ। पोखरा पार्दी बिरौटाको एलपी देवकोटा मेमोरियल स्कूलको बस पोखरा महानगरपालिका 21 मट्टी खान नजिक गिक्कुको भीरबाट पल्टिँदा पुम्दा विद्यालयकी कर्मचारी पोखरा 21 रामदीकी 33 वर्षीय आरती विक र उहाँको 6 वर्षको छोरा प्रिन्स विकको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको सब पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। गिङ्कुको भीरबाट बस पल्टँदा बसका चालक पोखरा 17 55 वर्षका टेकबहादुर भुजेल सहित 28 घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले बताउनुभयो। उहाँका अनुसार बस दुर्घटनामा परि 22 एलपी देवकोटा स्कूलका विद्यार्थी सहित 28 घाइते भएका हुन्। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको पोखरा 21 वडाध्यक्ष दीपक प्रसाद सुविधीले बताउनुभयो। उत्तरी गोर्खाको धार्चे गाउँपालिका 5 सिंगला स्थित रेसेमा हिजो पहिरोमा परि बेपत्ता भएकाहरूको आज बिहानीदेखि खोजी शुरू भएको छ। पहिरोमा परेर बेपत्ता भएका 5 हिजो दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानीदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उहाँले बताउनुभयो। डाँडाबाट खसेको पहिरो बुढ़ी गण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीले बगाएको हुन सक्ने अनुमान गरिएको छ। सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक म्याग्नेट फेला परेको छ। बस खोजी गर्ने क्रममा गत शनिबार 19 किलोको चुम्बक र लाइफ बोय ट्यूब त्रिशुली नदीले बगाएको थियो। उक्त चुम्बक आज बिहान काभ्रे घाट स्थित नारायणी नदीमा फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिको बैठक साँझ 5 बजेसम्मका लागि सारिएको छ। निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्नका लागि बिहान 11:30 सिंहदरबारमा बोलाइएको बैठक प्राविधिक कारणले आज साँझ 5 बजेसम्मका लागि सरेको संसद सचिवालयले जनाएको छ। प्रधानलाई गत असार 2 बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिश गरेको थियो। बाँकेको भेरी अस्पतालमा मृगौलाको डायलिसिस गराउन आउने बिरामीको संख्या बढ़ेपछि उनीहरूलाई पालो कुर्न गाह्रो हुन थालेको छ। बिरामीको चाप अनुसार दक्ष जनशक्ति र डायलिसिस मेसिन नहुँदा बिरामीको सहज रूपमा सेवा पाउन सकेका छैनन्। बाँकेबाट संवाददाता सरला सुविदीको यो रिपोर्ट।
बाँकेको भेरी अस्पतालमा 10 डायलिसिस मेसिन रहेकोमा 8 प्रयोगमा ल्याइएको छ। 2 इमर्जेन्सीको लागि भनेर राखिएको छ। दैनिक भेरी अस्पताल नेपालगंजबाट 20-22 जनाले डायलिसिसको सेवा लिने गरेका छन्। दिनमा 3 सेवा सञ्चालन गरिए पनि बिरामीले सहज रूपमा सेवा लिन नपाएको गुनासो गरेका छन्। डायलिसिसका लागि मेसिन र जनशक्ति थप गर्न बिरामीहरूले आग्रह गरेका छन्।
बिरामीको चाप बढे सँगै सुविधा छैन, यहाँ डाक्टरहरूको कमी छ।
भेरी अस्पतालमा बाँकेका मात्र नभई छिमेकी जिल्ला दाङ, बर्दिया, कैलाली, सुर्खेतबाट पनि बिरामीहरू डायलिसिस गराउन आउने गरेका छन्। बिरामीको चाप दिन प्रतिदिन बढ़िरहँदा जनशक्ति मेसिनको अभाव त छँदैछ। डायलिसिस गर्ने समयमा बिजुली जाने अर्को समस्या रहेकाले बिरामीले थप शास्ति खेप्नु परेको छ। डाक्टर पारस श्रेष्ठ, भेरी अस्पताल डायलिसिस सेन्टर। अहिले पनि भेरी अस्पतालमा डायलिसिसका लागि 40 बिरामीले पालो पर्खिरहेका छन्। गत वर्ष भेरी अस्पतालबाट 117 जनाले डायलिसिस सेवा लिएका थिए। अस्पतालमा डायलिसिसका बिरामीको संख्या बढ्दै गए पनि त्यही अनुपातमा अस्पतालमा चाहिने जनशक्ति बढाउन सकिएको छैन, जसले गर्दा टाढाबाट आउने बिरामीहरू मर्कामा पर्ने गरेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेमा डायलिसिस गराउन आउने बिरामीको संख्या वृद्धि सम्बन्धी रिपोर्टपछि अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठक आगामी बिहिबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको उक्त बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्नेछ। उक्त बैठक ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ। र इजरायलको नियन्त्रणमा रहेको गोलान क्षेत्रमा भएको रकेट आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आफ्नो अमेरिकी भ्रमण बीचमै छुट्याएर स्वदेश फर्किनु भएको छ। नेतन्याहु स्वदेश फर्किए लगत्तै बसेको सुरक्षा परिषदको बैठकले लेबनानी चरमपन्थी संगठन हिजबुल्लाह विरूद्ध कार्यवाही गर्न अनुमति दिएको छ। यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकेनले पनि गोलानमा हिजबुल्लाहले रकेट प्रहार गरेको संकेत गर्नुभएको छ। शनिबार गोलान स्थित फुटबल मैदानमा रकेट प्रहार हुँदा 12 मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश बालबालिका छन्। आक्रमण लगत्तै इजरायली प्रधानमन्त्री नेतन्याहुले हिजबुल्लाहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो। त्यसको केही घण्टापछि इजरायलले लेबनानमा आक्रमण गरेको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ 3 बजेको समाचार। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 2 मृत्यु, 28 घाइते। जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानी सांसदलाई राष्ट्रपतिको आग्रह। र इजरायलको नियन्त्रणमा रहेको गोलान क्षेत्रमा भएको रकेट आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अमेरिकी भ्रमण छोट्याएर स्वदेश फिर्ता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।